अच्छा, सवाल ये है कि अगर किसी जगह खाना भेजना हो मस्जिद वगैरह में, तो क्या रोज़े में नमक वगैरह चखना मकरूह है? आम हालात में तो हम ये कहेंगे कि मकरूह है चखना, लेकिन किसी के यहाँ खाना भेजना है और ख़ास तौर पे जहाँ तذکرہ है कि मस्जिद में खाना भेजना है, और अगर अच्छा ना हुआ तो सबके लिए ज़ाहिर है कि दूसरों के लिए तकलीफ़ का बायस भी होगा, और खाना भी यानी ख़ास तौर पर लोग आ रहे हैं कि उनको खाना दिया जा रहा है और फिर हम खाना दें तो ऐसा ना हो जो लोगों की पसंद का हो या जायका अच्छा ना हो, तो उसमें इस मकसद से कि दूसरों को तकलीफ़ ना हो, राहत पहुंचे, इस मकसद से अगर चख लिया जाए हल्का सा और ज़ाहिर है कि चक्कर बाहर निकाल दिया जाएगा, कुल्ली कर ली जाए, तो फिर इंशाअल्लाह कराहत भी नहीं है। सवाल यह है कि चाइना से चीज़ें वगैरह ख़रीदना कैसा है? चाइना के बाज़ इलाक़ों में मुसलमानों पर बहुत ज़्यादा ज़ुल्म हुआ है, और चाइना में ऐसे इलाक़े बड़ी यानी ज़्यादा इलाक़े, बड़े इलाक़े वो हैं जहाँ पर मसाजिद भी हैं, नमाज़ें भी होती हैं, और मुसलमानों पर वह सख्ती नहीं, वो एक इलाक़े में ज़ुल्म भी हुआ है। तो बहरहाल गैर मुस्लिमों के मामलात तो इस तरह के चलते रहते हैं, इसकी वजह से हमारे लिए उस मुल्क की कोई चीज़ ख़रीदने में की पाबंदी वगैरह नहीं होगी। हमारे लिए जायज़ है कि हम चाइना की चीज़ें ख़रीदें, इसलिए कि वो तो जो भी गैर मुस्लिम ममालिक हैं उनके यहाँ से कुछ ना कुछ हो सकता है मुसलमानों पर मजालिम के वाक़यात पेश आते हों। हाँ, अगर कोई ये कहता हो कि हम ये वाली जो इनकम है, ये इनकम हम इस्लाम को मिटाने के लिए और मुसलमानों पर जुल्म करने के लिए इस्तेमाल कर रहे हैं, वहाँ इंसान की गैरत का तकाज़ा है कि वहाँ पीछे हट जाए, वहाँ इस्तेमाल ना करें। लेकिन आम हालात में किसी मुल्क को के साथ कोई चीज़ ख़रीदना, वहाँ की मसनूआत वग़ैरह को ख़रीदना, उसमें कोई हरज की बात नहीं है। गोया चाइना की चीज़ें अगर इंसान ख़रीदे तो कोई हरज की बात नहीं है। एक और सवाल है, क्या ये बात सही है कि खाना खाते हुए साथ साथ पानी नहीं पीना चाहिए? ये सुन्नत के ख़िलाफ़ है और सेहत के लिए बहुत नुकसानदेह है। यहाँ दो अलग अलग चीज़ें हैं, खाने के साथ साथ पानी पीना, खाने से पहले कुछ पीना, खाने के बाद पीना, इसका ज़िक्र तो मिल जाता है। तो गोया के खाने के दौरान अगर इंसान शरबत पी लेता है, नबीज़ पी लेता है, उसका ज़िक्र हदीस में भी आता है, कोई चीज़ पी लेता है तो उसमें कोई हरज की बात नहीं है। बल्कि एक हदीस में आता है कि इंसान जब खाना खाता है तो एक तिहाई खाने के लिए, एक तिहाई पीने के लिए। तो यहाँ पर दो अलग अलग चीज़ें हैं। जहाँ तक हम हदीस को देखते हैं, अहादीस को, तो उसमें खाने के साथ पीने की कोई ममानात नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में आम आदत तो नहीं मिलती कि हमेशा खाने के साथ पानी पीते हों, ये बात सही है, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम के साथ से खाने के साथ साथ पीना साबित भी है, नबीज़ पीना साबित है, कभी कुछ और पीना साबित है, खाने के बाद किसी ने पानी पेश कर दिया पानी पीना साबित है, पानी पीने के बाद फिर किसी ने खाना पेश कर दिया वो साबित है। तो अहादीस के लिहाज से ऐसी कोई पाबंदी नहीं है। हाँ, इतना है कि तिब्बी लिहाज से हम देखें तो बाज़ सूरतें उसकी मुज़िर होती हैं, तो तिब का मसला और हिकमत वाला मसला, हकीमों वाला मसला अलग है, और अहादीस और सुन्नत के लिहाज से देखें तो मसला अलग है। खाने के साथ पीना, खाने के पहले, खाने के बाद पीना खिलाफ सुन्नत नहीं है, इसको हम खिलाफ सुन्नत नहीं कहेंगे। हाँ, पेट भर कर हम जब खाते हैं, हम जब पेट भर के खाना खाते हैं तो पेट भर के खाना खाने के बाद फिर फौरन पीना, हाँ वो हो सकता है सेहत के लिहाज से मुज़िर हो। वैसे तो पेट भर के खाना वैसे ही मना है, यानी वो नहीं, पसंदीदा नहीं है इस्लाम में। तो पेट भर के जैसे हम लोगों की आदत है खाने की, उसके बाद फिर फौरन कुछ पी लेना हो सकता है वो सेहत के लिहाज से मुज़िर हो, तो उससे बचना चाहिए, वो एक अलग बात है। बाकी ये कि अगर एक तिहाई मकदार इंसान ने खाया है और एक तिहाई पानी के लिए पानी पी लेता है तो उसमें सेहत के लिहाज से भी मुज़िर नहीं है और हदीस के लिहाज से भी उसमें कोई इश्काल नहीं। तो हदीस के लिहाज से, सुन्नत के लिहाज से साथ पीना, खाने से पहले पीना, खाने के बाद पीना, कोई भी खिलाफ सुन्नत नहीं है। سرجری کے بعد ڈاکٹر نے کہا ہے کہ پانی آنکھ میں نہیں جانا چاہیے. اب وہ طبی لحاظ سے اگر مسئلہ ہے تو ڈاکٹر سے ہی معلوم کیا جائے, کہ مسلمان ڈاکٹر ہو تو اس کو زیادہ بات سمجھ آئے گی, کہ یا مثلا غیر مسلم بھی اگر ہے تو اس سے پوچھیں میں منہ دھونا ہو تو کیسے دھوئیں. آنکھیں بند کر کے, اچھی طرح آنکھیں بند کر کے اگر منہ دھو لیں اس کی اجازت ہے تو پھر ٹھیک ہے, اگر اس میں بھی پابندی ہے تو پھر ہاتھ اس طرح کوشش کریں کہ آنکھوں والے حصے میں جہاں پانی پہنچانا منع ہے اس جگہ پانی نہ پہنچائیں, باقی جتنے حصے تک پانی پہنچانے منع نہیں ہے وہاں پانی پہنچا دیں. تو بہرحال یعنی بیماری کی حالت جو ہے وہ تو معذوری کی حالت ہے, اس حالت میں جہاں پانی پہنچانا مضر ہے وہاں پانی نہ پہنچائیں, جہاں پہنچا سکتے ہیں پہنچا لیں. اب یہ ہے کہ مثلا مثال کے طور پر اگر آنکھوں پر پانی بالکل نہیں پہنچنا چاہیے تو پیشانی کیسے دھوئیں, اس کا انسان کوئی بھی طریقہ اختیار کر لیں کہ آنکھوں پر کچھ رکھ دے اور پھر پیشانی والے حصے کو دھو لے, یا یہ ہے کہ ہاتھ گیلا کرے, اچھی طرح گیلا کرے اور اچھی طرح ہاتھ گیلا کر کے دو تین مرتبہ اگر پیشانی والے حصے پر گیلا کر کے پھیر دے گا تو دو تین مرتبہ میں وہ اتنا پانی پیشانی والے حصے پر آ جائے گا کہ گویا دھونا, اس کو غسل کہا جا سکے گا. مسح تو ہوتا ہے ہلکا سا جہاں پانی ٹپکے نہیں, اور پانی جب بہنا شروع ہو جائے کسی جگہ سے تو وہ دھونے کے حکم میں آ جاتا ہے. بہرحال یہ ڈاکٹروں سے معلوم کرنے کی بات ہے کہ کہاں پانی پہنچانا مضر ہے وہاں پانی نہ پہنچائیں, باقی حصے میں دھو لیں, وضو ہو جائے گا. وہی شاید ایک ہی سوال ہے, دوسرے کہیں اور سے بھی آیا کہ آنکھ کی سرجری کے بعد وضو کیا ہے. تو بہرحال جہاں پر پانی پہنچانا, کسی بھی صورت میں جہاں پانی پہنچانے سے بیماری کا اندیشہ, بیماری بڑھنے کا اندیشہ ہے تو وہاں پانی نہ پہنچائیں, باقی حصے پر پانی پہنچا لیں. اب اس جگہ مسح کر سکتے ہیں, اس آنکھ والی جگہ پہ مسح کر سکتے ہیں تو مسح کر لیں, مسح بھی کرنا مضر ہے تو وہ بھی نہ کریں, وضو ہو جائے گا, وضو پھر بھی ہو جائے گا. اچھا ایک اور سوال ہے, والدہ عدت میں ہیں, ان کی طرف سے تقاضا ہے کہ بیٹیاں ان کے گھر آ کر رکیں, لیکن بیٹیوں پر شوہر بچوں وغیرہ کی تقاضے ہیں. والدہ کی طرف سے تقاضا ہے کہ بیٹیاں ان کے پاس آ کر ٹھہریں, اور بیٹیوں پر ظاہر ذمہ داری ہے بچوں کی, شوہر کی, تو کیا کرنا چاہیے؟ اس میں باری باری مقرر کر لیں کہ چند دن کے لیے ایک بیٹی آ جائے, پھر چند دن کے لیے ایک بیٹی آ جائے, اس طریقے سے کر لیں, جس میں ظاہر ہے کہ شوہر اور اولاد کی ذمہ داری, جب بیٹی جب شادی ہو جاتی ہے کسی عورت کی, شادی کے بعد اس پر ذمہ داری اب شوہر کی آ جاتی ہے اور بچے ہونے کے بعد پھر بچوں کی بھی آ جاتی ہے, تو وہاں پر دونوں چیزوں کو جمع کرنا اگر آسانی سے ہو جاتا ہے, اللہ تعالیٰ یہ نعمت کسی کو دے دیں کہ دونوں نعمتوں کو جمع کر لیں, تو بہت ہی اچھی بات ہے. ورنہ یہ ہے کہ اس میں باری باری مقرر کر لیں کہ چند دن کے لیے یہ بیٹی آ جائے, چند دن کے لیے بیٹی آ جائے, اور اس طریقے سے کہ جن دنوں میں نہ ہو ان دنوں میں پھر باقی جو ذمہ داریاں ہیں وہ بھی, اس میں بھی حرج واقع نہ ہو. اس طریقے سے ذرا یعنی دونوں طرف کا خیال رکھتے ہوئے معاملے کو حل کر لینا چاہیے. سب بیٹیاں جا کر والدہ کے پاس ہی ٹھہر جائیں 4 مہینہ 10 دن عدت کا زمانہ, ظاہر ہے وہ بھی مناسب نہیں ہے, شریعت اس کا بھی حکم نہیں دیتی, تو وہ بھی مناسب نہیں ہے. اس لیے کوئی درمیان کی صورت اختیار کر لیں کہ چند دن کے لیے یہ آ جائے, چند دن کے لیے آ جائے, قریب ہوں تو اچھا ٹھیک ہے, مثلا ٹھیک ہے مستقل رہنے کے لیے تو یہ ہے, لیکن اچھا ٹھیک ہے دن میں کبھی کسی وقت ایک وقت میں یہ بھی جمع ہو جائے, یہ بھی آ جائے, تو اس طریقے سے والدہ کو بھی خوش کر لیا جائے, والدہ کو بھی سمجھا دیا جائے کہ یہ چونکہ حقوق کا مسئلہ ہے, شریعت کا مسئلہ ہے, تو اور وہ بھی دوسری مشکلات ہیں, تو ان کو سمجھا دیا جائے اور ان کو خوش کرنے کے لیے دوسرے کوئی طریقے اختیار کر لیا جائے کہ بالکل بھی نہ چھوڑ دیں, اور ایسا بھی نہ ہو کہ اپنے گھروں کو چھوڑ کر انہی کے پاس 4 مہینہ 10 دن کے لیے ٹھہر جائیں, درمیان کی صورت اختیار کر لیں. سوال ہے وضو کے بعد پیر کی انگلیوں کے درمیان میں، اچھا میں سوال اپنے طور سے پڑھ لیتا ہوں پھر اس کا میں مفہوم ادا کر دوں گا. پیر کی انگلیوں کے درمیان کبھی بار بار وضو کرنے کی وجہ سے ایک طرح سے بیماری ہو جاتی ہے اور کچھ داغ وغیرہ ہونے لگتے ہیں، تو بظاہر سوال کا مقصد یہ ہے کہ اب پیروں کو موزے پہننا، چمڑے کے موزے پہننا، اس میں بھی مشکل ہے گرمی کی وجہ سے، اور بار بار پیر دھونے کی وجہ سے وہ اس میں اضافہ ہو جاتا ہے بیماری میں. اس کا حل یہ ہے کہ ایک تو یہ ہے کہ رات کو، چونکہ رات میں زیادہ گھنٹے مل جاتے ہیں، اسی طرح فجر سے لے کر ظہر تک بھی زیادہ گھنٹے مل جاتے ہیں کہ انسان کو وضو کی ضرورت پیش نہیں آتی، تو اس وقت انسان وضو کرنے کے بعد، انگلیوں کو خشک کرنے کے بعد، پھر وہ دوائی لگا لے. ایک دوائی ملتی ہے، وہ دوائی استعمال کر لے، اور وہ دوائی جب رہے گی چند گھنٹوں تک صبح بھی لگا لے، اور پھر درمیان درمیان میں جب بھی وضو کرے تو وضو کرنے کے بعد فوراً انگلیوں کے درمیان والے حصے کو خشک کر لے، اور اس کے بعد، اس کے علاوہ، اور جو اوقات وضو جب انگلیاں خشک کرنے کے بعد ہو سکے تو دوائی لگا لیا کرے، یا کم از کم صبح، فجر کے بعد اور عشاء کے بعد تو کم از کم دوائی لگا ہی لے. اس طرح کرنے سے چند دنوں میں وہ بیماری ختم ہو جاتی ہے، اور پھر بار بار پیر دھونے سے بھی اس کا وہ نقصان جو ہے وہ نہیں ہوتا. لیکن انگلیوں کے درمیان والا حصہ خشک رکھنے سے بہرحال بہت فائدہ ہوتا ہے، گیلا رکھنے کی وجہ سے زیادہ وہ بیماری بڑھتی ہے. تو دوائی بھی استعمال کرے اور خشک بھی رکھے، انشاءاللہ مسئلہ حل ہو جائے گا. سوال یہ ہے کہ ویٹنگ روم جو ہوتا ہے اس میں ٹی وی چلتا ہے، تو وہاں بیٹھ کر قرآن پڑھ سکتے ہیں؟ ہاں پڑھ سکتے ہیں، بلکہ پڑھنا چاہیے، یہ تو اور زیادہ ثواب کی چیز ہے کہ جہاں غفلت کا موقع ہوتا ہے وہاں انسان اللہ تعالیٰ کو یاد کرے، تو اور زیادہ فائدے کی بات ہے. جیسے آتا ہے کہ انسان بازار جاتا ہے جہاں پر لوگ اپنے کاروبار میں مشغول ہیں، خریدنے بیچنے میں مصروف ہیں، وہاں پر جا کر کوئی دعا پڑھتا ہے، لا الہ الا اللہ وحدہ لا شریک لہ لہ الملک ولہ الحمد یحیی ویمیت وہو حی لا یموت بیدہ الخیر وہو علی کل شیء قدیر، یہ دعا پڑھ لیتا ہے تو اس کے لیے بہت بڑی نیکی ہے، بہت بڑا اجر ہے. حدیث میں اس کا ذکر ملتا ہے. کیوں؟ اس لیے کہ وہ غفلت کی جگہ ہے. تو اسی طرح جہاں ایسی کوئی جگہ انسان ہو اور وہاں غفلت کا موقع ہے، وہاں قرآن پڑھتا ہے، تو فضیلت بھی بڑھ جائے گی اس کی. ٹھیک ہے، پھر انشاءاللہ جمعرات کو جمع ہوں گے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.